और से तुम को रजा काबे से आती है सदा, और से तुम को रजा काबे से आती है सदा, मेरी आंखों से मेरे प्यारे का रोजा देखो, आज यूं और शहंशाह का रोजा देखो, काबा को देख के काबे का काबा देखो। एक बार और बात कर ले सबसे पहले मैं कुर्बानी का मानना बयान करूंगा, कुर्बानी के इसमें और कुर्बानी की जो शर्तें हैं उनको बयान किया जाएगा, फिर कुर्बानी की शरीयत हैसियत क्या है उसको बयान किया जाएगा, और उसके बाद कुर्बानी के तालुक से फसीलतें जो हदीसों में वारिद हुई उन फसीलतों की चंद हदीसें पेश की जाएंगी। चुनांचे तहा फरमाते हैं, कुर्बानी का माना यह है कि मखसूस दिन में अल्लाह का कुर्ब हासिल करने के लिए मखसूस जानवर को ज़बह किया जाए। दिन मखसूस है, दसवीं ज़िलहिज्जा, ग्यारहवीं और बारहवीं ज़िलहिज्जा, ये दिन मखसूस है। इन मखसूस दिनों में मखसूस जानवरों को जिनको शरीयत ने मुकर्रर फरमाया है उन मखसूस जानवरों को अल्लाह का कुर्ब हासिल करने के लिए तफर्रुक के लिए ज़बह किया जाए, इसी का नाम है कुर्बानी। कुर्बानी की तीन किस्में हैं। एक कुर्बानी वो है जो साहबे निसाब हो, गैर साहबे निसाब सब पर वाजिब हो, साहबे निसाब हो चाहे साहबे निसाब ना हो। इसकी मिसाल में खुदा फरमाते हैं कि जो नज़्म वाली कुर्बानी होती है, किसी ने नज़्म मानी कि अल्लाह मेरा काम हो गया तो इस साल में कुर्बानी पेश करूंगा, तेरी रज़ा के लिए कुर्बानी पेश करूंगा, नज़्म मानी, तो नज़्म मानने वाला चाहे गरीब हो साहबे निसाब ना हो, चाहे वो मालदार हो साहिब निसाब हो, बहरहाल कुर्बानी वाजिब हो जाती है, अब कुर्बानी अदा करना जरूरी। एक कुर्बानी वो है जो सिर्फ और सिर्फ गरीब पर वाजिब होती, मालदार पर वाजिब नहीं होती है। मसलन कोई गरीब इंसान जो साहिब निसाब नहीं है शरायत पर वाजिब नहीं, वो बाजार गया देवदार गया कुर्बानी करने की नीयत से जानवर खरीदा, तब कुर्बानी करने की नीयत से जानवर खरीद लिया, अब उस जानवर की कुर्बानी करना वाजिब जरूरी हो गया। हत्ता कि अगर उस जानवर में आयत पैदा हो जाए, मतलब लगड़ा हो जाए, कोई और आयत पैदा हो जाए, उस पर वाजिब है उसी जानवर की कुर्बानी कर डाले। लेकिन अगर कोई मालदार कुर्बानी की नीयत से जानवर खरीद रहा है तो इस नीयत से उस जानवर को कुर्बान करना वाजिब जरूरी नहीं है, बल्कि शरण पहले ही से वाजिब है, इस पर शरण पहले ही से कुर्बानी वाजिब है। अब कुर्बानी की नीयत से जानवर खरीदा, अब खरीदने से अलग से कुर्बानी वाजिब नहीं होगी, लिहाजा उस जानवर के अलावा किसी और जानवर को अगर ये कुर्बान करे तो शर्म जायज दुरुस्त है। लेकिन अगर गरीब जिसने कुर्बानी की है जानवर खरीदा, उस जानवर के अलावा किसी और जानवर को कुर्बान नहीं करेगा, उसी जानवर को कुर्बान करना है। हाँ, अगर कुर्बानी जानवर खरीदते वक्त कुर्बानी की नियत नहीं थी, बाद नियत की, तब कुर्बानी वाजिब नहीं। क्या पहले ही से जानवर मौजूद था घर में, कोई जानवर बच्चा था बकरे का, उसको पाला था, बड़ा हो गया, अब उसने कुर्बानी की नियत कर ली, अब इस नियत करने से भी कुर्बानी शरण वाली नहीं होगी, करेगा तो उसको सवाब मिलेगा, नफरी कुर्बानी अदा हो जाएगी। और यह कुर्बानी वो है जो साहब निसाब पर, हर साहब निसाब पर वाली है, ये वही कुर्बानी है कि अल्लाह की नियमतों का शुक्रिया अदा करने के लिए और सैयद इब्राहिम खलीलुल्लाह अलैहिस्सलाम की सुन्नत को जिंदा करने के लिए जो कुर्बानी वाजिब होती है, ये कुर्बानी हर साहब निसाब पर वाजिब है, ये गरीब पर वाजिब नहीं। कुर्बानी के शरायत में मुसलमान होना पहली शर्त है, लिहाजा काफिर पर कुर्बानी वाजिब नहीं होगी। इसका क्या मतलब हुआ, काफिर मतलब कोई हुक्म लागू नहीं है, इसका मतलब यह है कि अगर कोई काफिर मुसलमान हो जाए, इस्लाम में दाखिल हो जाए, तब उससे यह मुतालबा नहीं होगा कि जमाने कुफ्र की कुर्बानी पेश करो। अब तक तुम चूंकि मादा रहे हो, आप मुसलमान हो गए, तो जैसे बालिग हुए इस वक्त उस वक्त से लेकर अब तक की कुर्बानी पेश करो, उससे कोई मुतालबा नहीं होगा, ये मादा है काफिर पर कुर्बानी के बारे में ना होने का। दूसरी शर्त यह है कि मुकीम हो, मुसाफिर ना हो, लिहाजा जो शरण मुसाफिर होगा, शरीयत मुसाफिर होगा, उसको कुर्बानी वाजिब नहीं, अलबत्ता करेगा तो नफली कुर्बानी अदा हो जाएगी, सवाब का हकदार होगा। अब तो सब आजादी है, पहले जमाने में गुलाम भी हुआ करते थे, तो फुकहा किराम ने शर्त लगाई थी आजादी हुर्रियत, आजाद होना भी शर्त है, तो सभी आजाद है, कोई गुलाम दुनिया में नहीं रह गया। अब एक शर्त यह है कि नाबालिग पर कुर्बानी वाजिब है कि नहीं, इसमें इख्तलाफ है। बाहर शरीयत के अंदर अल्लामा सदर शरिया ने लिखा है कि मुस्तबहिब और यह सही यह है कि नाबालिग पर कुर्बानी वाजिब नहीं है, चाहे वो साहिब निसाब हो चाहे वो साहिब निसाब ना हो। लिहाजा ये कुर्बानी के शरात हुए। और कुर्बानी की शरीयत हैसियत क्या है? तो फुकहा-ए-अहनाफ के नजदीक कुर्बानी करना वाजिब है, वाजिब एक दर्जा है जो सुन्नत और फर्ज के दरमियान में रहता है, जिसको छोड़ने वाला अजाबे खुदाबंदी का हकदार होता है और करने वाला सवाब का हकदार होता है, नियतों का हकदार होता है, तारीफ और तौसीफ का हकदार होता है। तो वाजिब का दर्जा फर्ज से कम होता है। अहनाफ के नजदीक कुर्बानी करना वाजिब है। बाद अइमा ने सुन्नत कहा और ये गैर मुकल्लिदीन इसको सुन्नत कहते हैं। ये अहनाफ फरमाते हैं कुर्बानी करना वाजिब है, इसका वाजिब होना कुरान से ही साबित है और इसका वाजिब होना हदीसों से भी साबित है। चुनांचे सूरह कौसर में अल्लाह ने फरमाया फसल्ली लिरब्बिका वनहर, अय महबूब अपने रब के लिए नमाज पढ़ो और कुर्बानी पेश करो। इन हर का सेवा आया है, इन हर का माना अगर कुर्बानी करना ही अमर का सेवा है और ये वायदा है, ये जाबता है कि अमर से जो माना साबित होगा वजूब का माना साबित होता है, यह अगर कुर्बानी करना वाजिब है। और फिर हुजूर ने पैदा निशान फरमाया कि तुम में से जिसके पास कुर्बानी करने की इस्तेआत हो, ताकत और कुव्वत हो, फिर वो कुर्बानी पेश न करे तो फिर वो हमारे एक गाह के करीब ही न हटे, एक गाह के करीब ही न। तो इस तरह के जुमले होते हैं नफरत और बेजारी का इजाद करने के लिए होते हैं। आप किसी से नाराज होते हैं, मेरे घर के करीब में भटक जाना, मेरे दरवाजे के आस पास मत भटकना, उसके मतलब क्या आप नाराजगी का इजहार कर रहे हैं? अगर वहां आए तो सजा बेहतर होगी। तो हुजूर नाराजगी घर नाराजगी का इजहार फरमा रहे हैं कि जिसके पास कुर्बानी करने की इस्तेआत है कुर्बानी कर सकता है, और वो कुर्बानी नहीं करता तो फिर वो हमारे एक गाह के करीब ही न हटके, एक गाह के करीब ही न, तो हम नहीं पहुंचता कि वो एक गाह है। तो यह हुजूर ने वईद फरमाई है और वईद किसी सुन्नत से तर्क करने पर नहीं की जाती, धमकी किसी वाजिब या फर्ज को तर्क करने पर दी जाती है। तो इससे भी मालूम हुआ कि कुर्बानी करना शरान या वाजिब है। अब कुर्बानी के फजाइल के ताल्लुक से चंद हदीसें मैं पेश करता हूँ। पहले बुखारी मुस्लिम की एक हदीस के बाद जिससे हुजूर का इख्तियार भी साबित होगा और कुर्बानी का वाजिब होना भी साबित होगा। आगे बड़ा कर आदि को भी अल्लाह ताला बयान फरमाते हैं कि हुजूर ने खुतबा दिया और हुजूर ने फरमाया इन अव्वल मा नक़ुल बिही फी यौमिना हादा नुसल्ली थुम्म नरजू फनतहु। आज सबसे पहले हम जो काम करेंगे वो ये कि नमाज पढ़ेंगे। ये खुतबा ईद उल अज़हा के मौके पर हुजूर ने दिया और फरमाया आज सबसे पहले जो काम करेंगे वो ये कि हम नमाज पढ़ेंगे, फिर यहाँ से घरों को वापस जाएंगे, वहां जाकर कुर्बानियां पेश करेंगे। उसके बाद हुजूर ने फरमाया फमन फअल ज़ालिक फकद असा सुन्नतना, जिसने ऐसा किया उसने हमारी सुन्नत को पा लिया, हमारे तरीके को पा लिया। अमन नहारा फैनमा हुआ लकुम कद्दमा लिला ही वलैस मिन सुन्नत नुज़ुल फी शैइन। हुजूर ने फरमाया जिसने ऐसा नहीं किया, यानी तरीका तो ये है कि पहले नमाज बाद में कुर्बानी, लेकिन किसी ने ऐसा नहीं किया, पहले कुर्बानी कर ली बाद में नमाज पढ़ने आया तो फिर उसकी वो कुर्बानी नहीं हुई, वो तो गोश्त हो गया जो उसने घर वालों ने तैयार किया है और कुर्बानी से जानवर का कोई ताल्लुक ही नहीं। रावी फरमाते हैं हजरत अबू बकर सहाबी वहां मौजूद थे, हजरत अबू बकर भी नया ये पहले कुर्बानी कर चुके थे, इनको मसला मालूम नहीं था, कुर्बानी कर चुके थे क्योंकि आज गोश्त में गोश्त तकसीम करना था, घर वालों के लिए गोश्त का इंतजाम करना था। तो इन्होंने सोचा पहले कुर्बानी कर लो बाद में नमाज पढ़ू, ताकि पाक पड़ोस वाले खाना खा ले, घर वाले भी खाना खा ले। जब हुजूर ने ऐलान फरमाया कि जिसने नमाज से पहले कुर्बानी की इसकी वो कुर्बानी महज गोश्त हो गई, कुर्बानी का सवाब नहीं मिलेगा, तो ये खड़े हो जाते हैं, कहते हैं यार रसूलुल्लाह मैं तो कुर्बानी कर चुका हूँ। हुजूर ने कहा 50 फीसद कुर्बानी करना। तब वो कुर्ता भी नियाल कहते हैं हुजूर मेरे पास एक ही बकरा था, मैंने कुर्बान कर दिया और इनके जैसा आतुम खैर मेरे मुसिन्ना। और फरमाते हैं हुजूर अब मेरे पास ये 6 महीने की बकरी है, लेकिन वो अच्छी तगड़ी है जो साल भर के बकरे से भी बेहतर मालूम होती है। हुजूर 6 महीने की बकरी क्या करो? हुजूर ने इशारा फरमाया जाओ ये बकरा उसको कुर्बान कर दो, वला वलन तज़ियान अहद बादक, और 6 महीने की बकरी तेरे बाप किसी के लिए भी जायज नहीं होगी, जाओ 6 महीने की बकरी कुर्बान कर दो। معلوم تھا کہ قربانی کا وقت نماز سے عید الاضحیٰ سے پہلے ہی نماز کے بعد ہے. پہلے قربانی ہوگی تو قربانی قابل قبول نہیں ہوگی, دوبارہ قربانی کرنا پڑے گا. ایک مسئلہ معلوم ہے, حضور کو اللہ نے سارے اختیار بنایا ہے, ایسا پاور کا فرمایا, ایسا اختیار کا فرمایا کہ پوری دنیا کے مسلمانوں کے ایک حکم ہو, اور حضور چاہے تو کسی ایک مسلمان کے ساتھ سب کو خاص فرما دے. حضور کو کوئی روکنے والا نہیں ہے, حضور کو کوئی روکنے والا نہیں ہے. حضور کو اللہ نے ایسا اختیار دیا ہے کہ جس امتی امتی میں سے جس امت کو چاہے اس حکم کے ساتھ خاص فرما دے, حالانکہ پوری امت کے لیے کوئی دوسرا حکم ہو اس میں حضور پورا اختیار دیا گیا. صبح قیامت میں پیدا ہونے والے تمام مسلمانوں کے حکم یہی ہے کہ وہ 6 مہینے کی بکری ذبح کرے تو قربانی نہیں ہو سکتی, کتنی بھی موٹی کیوں نہ ہو. ہاں کنبے کے بارے میں حدیث آئی ہے کہ کنبا اگر 6 مہینے کا موٹا تکڑا ہے تو اس کی قربانی ہو سکتی ہے, لیکن بکرا یا بکری 6 مہینے کی ہے تو اس کی قربانی نہیں ہو سکتی. حضور نے فرمایا قربانی دے دو اور تمہارے پاس صبح قیامت تک کسی کے لیے قربانی 6 مہینے کی جاری نہیں ہوگی. تو حضور نے اختیار استعمال فرمایا اور ان کو تمام مسلمانوں کے حکم سے جدا کر دیا, ایک حکم ان کے لیے خاص کر دیا. ایک مسئلہ یہ معلوم ہوا, یہ عقیدے کا مسئلہ معلوم ہوا, اور اس حدیث کا کوئی انکار نہیں کر سکتا. یہ حدیث بخاری کے اندر بھی ہے, مسلم شریف کے اندر بھی ہے, نسائی شریف کے اندر بھی ہے, اور صحیح سنت کے اندر یہ حدیث موجود ہے. تو جو لوگ بخاری کے رد کرتے ہیں اس حدیث کا انکار نہیں کر سکتے, حضور کے اختیار ثابت ہو رہا ہے. تیسری بات یہ معلوم ہے کہ امام اعظم حنیفہ کا جو موقف ہے کہ قربانی واجب ہے, یہ موقف بھی اسی حدیث سے ثابت ہو رہا ہے. یہ حدیث ہمارے امام کی تائید ہوئی, اس لیے کہ اگر قربانی کرنا سنت ہوگی تو حضور دوبارہ قربانی کرنے کا حکم نہیں دیتے. قربانی کرنا یقیناً واجب تھا, تبھی حضور نے دوبارہ قربانی کرنے کا حکم دیا, حتیٰ کہ وہ 6 مہینے کی بکری تھی اس کو بھی ذبح کرنے کا حضور نے حکم دے دیا. تو معلوم ہوا کہ قربانی کرنا سنت نہیں ہے, قربانی کرنا واجب ہے, سنت کا مرتبہ ہے لیکن واجب کا مرتبہ اس سے زیادہ ہے. تو یہ حدیث پاک اس سے غلیوں بھی ثابت ہوتا ہے اور دیگر مسائل بھی ثابت ہوتے ہیں. اب حضور سے سوال کیا گیا, ہمارے رضاحی یا رسول اللہ, یا رسول اللہ یہ قربانیاں کیا ہیں, ہم قربانیاں کرتے ہیں تو قربانیاں کیا ہیں, ان کی حقیقت کیا ہے؟ حضور نے فرمایا یہ سنت نبی کو ابراہیم کہ تمہارے باپ ابراہیم کا طریقہ ہے جو اللہ نے ہم پر بھی عائد کیا ہے, یہ تمہارے باپ ابراہیم کی سنت ان کا طریقہ ہے. صحابہ نے پوچھا ما لنا فیہا یا رسول اللہ, یا رسول اللہ ان قربانی میں کیا ہے ہمارے لیے, یہ قربانیوں میں کیا ثواب ہمارے لیے مقدر کیا گیا ہے, قربانی کرے تو ہم کس ثواب کے حقدار ہوں گے؟ تو اللہ کے پیغمبر صلی اللہ علیہ وسلم کیا کیا نشان جواب نشان فرمایا, بالکل نشان حسن. تم پوچھتے ہو کہ قربانی میں کیا ثواب ہے, تو سنو ہر بات کے بدلے میں اللہ ایک نہیں کیا کر سکتا, قربانی میں ہی ثواب ہے. اب ہم اندازہ فرمائیں کتنے زیادہ بال ہوتے ہیں, بکروں کے اندر کتنے زیادہ بال ہوتے ہیں, بڑے جانوروں میں کتنے کثیر تعداد میں بال ہوتے ہیں, ان کو کوئی شمار نہیں کر سکتا. اس طرح کی جو حدیثیں ہوتی ہیں ان کے دو معنی ہوتے ہیں, ایک تو بالکل لفظی معنی ہوتا ہے کہ واقعی میں ہر بار کے بدلے میں ایک نیکی بھی دیتی ہے, اور ایک اس کا معنی یہ ہو سکتا ہے لازمی معنی کہ چونکہ بکرے یا جانور کے بالوں کو شمار نہیں کیا جا سکتا, اس لیے تم یہ عقیدہ رکھو کہ اللہ تعالیٰ تمہارے جانوروں کے بدلے میں اتنی نیکیاں عطا فرمائے گا, اتنا ثواب عطا فرمائے گا جس ثواب کو شمار نہیں کیا جا سکتا. جس طرح بالوں کو شمار نہیں کیا جا سکتا, اسی طریقے سے قربانی کے سلے میں جو اللہ نے کہ عطا فرمائے گا, ثواب عطا فرمائے گا, جزا دے گا, اس جزا اور ثواب کو بھی شمار نہیں کیا جا سکتا. تو یہ حدیث پاک ہے. پھر مسلم شریف کی حدیث ہے جس کو حضرت ام المؤمنین عائشہ صدیقہ رضی اللہ تعالی عنہا نے روایت کیا. یہ ام المؤمنین فرماتی ہیں کہ حضور علیہ السلام نے ارشاد فرمایا, درود پاک پڑھیں, اللہم صل علی محمد پیروں کے ساتھ قیامت کے میدان میں آئے گا, اس میں حضور ارشاد فرمائے زمین میں قربانی کا خون گرنے سے پہلے وہ اللہ اور عزت کی بارگاہ میں مقبول ہو جاتا ہے, اس پر حضور فرماتے ہیں فقیم ہو گیا نفسن, لہٰذا خوشی خوشی قربانی پیش کیا, خوشی خوشی قربانی پیش کیا, قربانی کرتے ہوئے اپنے قبیلہ ساتھ نہ ہو, یہ رنجیدہ نہ ہو جائے کہ سرمایہ خرچ ہو رہا, پیسہ ہمارا خرچ ہو رہا ہے, مال وہیں ضائع ہو رہا ہے, قربانی دکھاوے کی نیت سے نہ ہو, قربانی کرنے کے بعد دل میں رنج تکلیف نہ ہو, بلکہ اللہ کی رضا کے لیے خوشی خوشی جو قربانی پیش کرتا ہے تو اس کی قربانی کا جانور ذبح کیا جاتا ہے, تو قبل اس کے کہ خون زمین میں گرے وہ اللہ رب العزت کی بارگاہ میں مقبول ہو جاتا ہے, اور یہ سمجھا جائے کہ قربانی کھا لی گئی, جانور ہلاک ہو گیا, گوشت کھا لیا گیا, اس کی ہڈیاں گل گئی, سڑ گئی, یہ پوشیدہ ہو کر ختم ہو گئے, نہیں, جب قیامت قائم ہوگی تو یہ قربانی کے جانور اپنے گوشت کے ساتھ, اپنے پوستوں کے ساتھ, اپنے خون کے ساتھ, اپنی سینگوں کے ساتھ, پیروں کے ساتھ, اپنے بالوں کے ساتھ مکمل جانور کر تیار ہو کر میدان قیامت میں آئے گا اور قربانی کرنے والے کے ہاتھ میں گواہی پیش کرے گا. تو یہ بشارتیں دی ہیں قربانی کے تعلق سے حضور صلی اللہ علیہ وسلم نے. اور ایک حدیث پاک اور ہے جو حضرت ابو سعید خدری صحابی رضی اللہ عنہ روایت کرتے ہیں, بڑی عظیم شان حدیث, حضرت ابو سعید خدری فرماتے ہیں کہ ایک مرتبہ حضور رحمت عالم صلی اللہ علیہ وسلم نے اپنی نور لہن لخت جگر حضرت فاطمہ زہرا سے کہا, یا فاطمہ, اے فاطمہ, میری بیٹی فاطمہ, قلوبی الا وحیت فاشهدیها, اٹھو جاؤ, قربانی کی جانور کے قریب میں کھڑی ہو جاؤ, فائن رہتے بالکل لکھا رہتے ان پر خون من دمیہا ما یوفر نتی ما صلاح من القلوب, کیونکہ تیرے قربانی جب ذبح کی جائے گی تو قربانی کے جانور کا خون جب زمین پہ گرے گا ہر خون کے بدلے اللہ تیرے تمام سارے گناہوں کو معاف کرے گا. اب حضرت عائشہ صدیقہ فرماتی ہیں حضرت فاطمہ زہرا نے کہا, یا رسول اللہ, کیا یہ حکم میرے لیے ہے المسلمین, کیا یہ بشارت صرف ہمارے گھر بیت کے لیے آپ کے خاندان والوں کے لیے ہے یا یہ بشارت تمام مسلمانوں کے لیے ہے؟ تو حضور نے فرمایا نہیں, یہ بشارت صرف ہمارے بیٹوں, صرف ہماری بیٹیوں کے لیے, ہمارے خاندان والوں کے لیے ہی نہیں, بلکہ یہ بشارت صبح قیامت تک پیدا ہونے والے تمام مسلمانوں کے لیے. سوال پیدا ہوا کہ حضور فرما رہے فاطمہ تیرے تمام گناہ معاف ہو جائیں, حالانکہ فاطمہ تو بخشی بخشائی ہے, وہ تو گناہوں سے محفوظ ہیں, ان کے صدقے میں نہ جانے کتنی ہماری مائیں, ہماری بہنیں بخشی جائیں گی, نہ جانے کتنے مسلمان بخشے جائیں گے جن کو دنیا ہی میں اللہ نے بشارت دے دی, اے فاطمہ تو خاتون جنت, تو خواتین جنت کے سردار ہے, جن کے بیٹوں کے بارے میں حضور نے بشارت دی ہے, کیا حسن اور حسین سیدہ شباب اہل جنت, حسن حسین جن کی جوانوں کے سردار ہوں گے, جن فاطمہ کا عالم یہ ہو کہ بخشی بخشائی ہو, جو گناہ سے محفوظ ہو, تو ان کے بارے میں حضور یہ کیوں فرما رہے ہیں؟ اے فاطمہ تو قربانی کی جانور کے پاس کھڑی ہو جا, جب اس کا قطرہ گرے گا تو ہر ہر قطرے کے بدلے میں اللہ تیرے تمام سابقہ گناہوں کو معاف فرما دے گا. اس حدیث پاک کا معنی کیا ہوا؟ تو محترم حضرات, اس حدیث پاک کا معنی بھی تو واضح ہے, فاطمہ حضور کے سامنے ہے تو حضور مخاطب تو مخاطب فاطمہ کو کر رہے ہیں, حضور فاطمہ سے خطاب فرما رہے ہیں, لیکن فاطمہ کے ذمے میں پوری امت مراد ہے, گویا کہ امت کو حضور پیغام دے رہے ہیں کہ میرے امت میں ذمے پتی خوشی کے ساتھ, خلوص دل کے ساتھ, تقرب حاصل کرنے کے لیے, اللہ کی رضا کو حاصل کرنے کے لیے قربانی پیش کرے گا, تو قبل اس کے کی اس کی قربانی کی جانوں کا خون زمین میں گرے اللہ تعالیٰ ہر ہر قطرے کے بدلے میں اس کے ساتھ کا تمام گناہوں کو معاف فرما دے گا. یہ گویا کہ فاطمہ سامنے تھی, اس لیے حضور فاطمہ سے کہہ رہے تھے, لیکن مراد پوری امت تھی, اس لیے حضرت فاطمہ فاطمہ زہرا نے اس عرض کیا, حضور یہ حکم ہمارے لیے ہے یا تمام مسلمانوں کے لیے ہے؟ تو حضور نے فرمایا یہ حکم تمہارے لیے صرف نہیں ہے بلکہ میری تمام امت کے لیے, تمام مسلمانوں کے لیے حکم ہے. اس طرح کی حدیث حضرت علی شیر خدا سے بھی بڑھ گئی ہے, اس میں تھوڑا سا اضافہ ہے. حضرت علی شیر خدا فرماتے ہیں کہ ایک مرتبہ حضور نے حضرت فاطمہ سے کہا, یا اے فاطمہ قربانی کے جانور کے پاس کھڑی ہو جاؤ اور قربانی کو اپنی آنکھوں سے مشاہدہ کرو, کیونکہ یہ جانور اپنے گوشت اور اپنے خونوں کے ساتھ قیامت کے میدان میں لایا جائے گا, اور جب میزان عدل قائم ہوگا, بندوں کے اعمال تولے جائیں گے, تو یہ جانور 70 گنا زیادہ کر کے میزان میں رکھا جائے گا اور میزان میں نیکیوں کا بڑا بھاری ہو جائے گا. اس کے بعد حضرت ابو سعید فرماتے ہیں, میں نے پوچھا یا رسول اللہ, یہ حکم اہل بیت کے لیے ہے, کیونکہ اہل بیت ہر طرح کی خوبیوں کے جامع ہیں, ہر طرح کی فضیلتوں کے, ہر طرح کی بشارتوں کے حقدار ہیں, اللہ کی رضا حاصل کرنے کے لیے تو وہ ان تمام بشارتوں کا حقدار ہوتا ہے. اب امام حسن رضی اللہ عنہ روایت کرتے ہیں کہ حضور نے فرمایا من ضحا فرمایا جو خوشی خوشی قربانی پیش کرے اپنی قربانی کے ذریعے تو اللہ کی رضا حاصل کرنے والا ہو. دو چیزیں ہیں, خوشی خوشی قربانی پیش کرے اور اپنی قربانی سے اللہ کی رضا حاصل کرنے والا ہو. تو حضور نے بشارت دی کان لہو حجاب من النار, یہ قربانی کے جانور اس کے لیے جہنم سے پردہ ہو جائے گا, جہنم سے حجاب ہو جائے گا اور قربان کرنے والے کو جہنم میں جانے نہیں دے گا, یہ بشارت آئی ہے. لیکن آج ہم نے دیکھا تو بہت سے لوگ ریاکاری ہیں, دکھاوے میں قربانیاں کرتے ہیں, دیگر اعمال میں وہ دکھاوا نہیں کر پاتے لیکن اس میں باقاعدہ وہ مووی بنواتے ہیں, دکھواتے ہیں, باقاعدہ شہرت دیتے ہیں اور باقاعدہ وہ محفلیں منعقد کرتے ہیں دکھاوے کے لیے. تو ایسا نہیں کرنا چاہیے. میں کسی کی طرف اشارہ نہیں کر رہا ہوں لیکن میں مشاہدہ بیان کر رہا ہوں کہ اگر ایسا کوئی کرتا ہو اور اس کی نیت دکھاوے کے ہو یا دل میں ریاکاری کا کوئی شبہ, ریاکاری کا کوئی ذرہ پیدا ہو رہا ہو تو اس کو نکال کے باہر دیکھ لینا چاہیے. قربانی محض اللہ کی رضا کے لیے کی جائے, اللہ کی خوشنودی حاصل کرنے کے لیے, اللہ کا قرب حاصل کرنے کے لیے اور خوش دلی کے ساتھ قربانی پیش کی جائے. تو ایسے قربانی غیر اللہ کی رضا کی بات میں موجود ہوگی اور وہ قربانی اور اس کے کپڑے کے درمیان کوئی پردہ حائل نہیں ہوگا. تو سب میں بارے میں اللہ نے فرمایا لن ينال الله لحومها ولا دماغها ولا من التقوى منكم, ان کا خون ان کا گوشت اللہ کے بارگاہ میں نہیں پہنچتا. یہ تو بڑھ جاتا ہے, گوشت تو مسلمان ہی کھا لیتے ہیں, غریبوں میں فقراء میں تقسیم کر دیا جاتا ہے, یہ گوشت یہ خون اللہ کے بارگاہ میں نہیں پہنچتا لیکن اللہ کی بارگاہ میں دلوں کا تقوا پہنچتا ہے. یعنی دکھاوا اللہ کی بارگاہ میں نہیں پہنچتا, جس کے دل میں خلوص تقوا ہوتا ہے یہ تقوا اللہ کی رضا کی بارگاہ میں مقبول ہوتا ہے اور ایسا انسان اللہ کے قریب ہو جاتا ہے, اللہ کا حکم کو حاصل ہو جاتا ہے. اللہ تعالیٰ کی بارگاہ میں دعا ہے کہ تمام لوگوں کو خوش دلی کے ساتھ اخلاص کے ساتھ حق ادا کرتے ہوئے قربانی کرنے کی توفیق دے. اب چلے اعلان سماعت فرماتے. پہلا اعلان تو یہ ہے کہ ہر سال یہاں آپ کے محبوب ترین دارا میں بڑے جانور کی قربانی کا اہتمام ہوتا ہے اور بہت عمدہ طریقے سے اہتمام ہوتا ہے. پچھلے سال سے کچھ رقم ضائع رکھی گئی ہے, جانوروں کی قیمت بہت زیادہ آسمانوں پر پہنچ گئی ہے, تو فی حساب 26 روپئے مقرر کیے گئے ہیں. آپ اگر ان کو بھی اللہ نے توفیق دی ہے, استطاعت دی ہے عمر کو سنبھالی آتے پہ جا کر فی حساب 26 روپئے دے کر رسید حاصل کر لیں, تو ہماری تو آپ جہاں کہیں چاہیں ادا کر سکتے ہیں, تو ہماری تو ادا ہی ہو جائے گی کیونکہ یہ آپ کا محبوب ترین ادارہ ہے, آپ کے محلے کے علاقے کے سارے ہیں, یہ آپ کی عنایتوں کا زیادہ حقدار ہے. آپ یہاں حصہ لیں گے تو ثواب تو ملے گا ہی, قربانی تو آپ کی ہو ہی جائے گی, مدرسے میں کچھ تعاون بھی ہو جائے گا, اس وقت مدرسے کو آپ کے تعاون کی بہت سخت کرا دیں. یہ سمجھیے کہ مدرسہ مقبول چل رہا ہے اور مدرسے سے بارے قرض سے پیش کرنے کے لیے آپ کے تعاون کی حاجت ہے. یہ موقع آیا ہے, اللہ نے موقع عطا فرمایا, قربانی کرنا ہی ہے, آپ یہاں حصہ لیں تاکہ قربانی بھی آپ کی ہو جائے اور مدرسے کا کچھ تعاون بھی ہو جائے. دوسرا اعلان یہ قربانی کریں کہ جہاں چھوٹے جانور کو قربانی کریں, تو ویسے تو ہمارے طلبا آپ کے گردوں میں جاتے نہیں ہیں لیکن اگر کسی کی گردی میں کوئی طالب علم نہ پہنچ سکے تو اپنی ذمہ داری سمجھتے ہوئے وہ خال یہاں پہنچاتے یا فون کرتے آپس میں تاکہ بچے وہاں پہنچے اور خال جمع. اور پھر ہمارے یہ بھی اہتمام ہوتا ہے کہ تحقیق پرستش بھی ہوتی ہے اور مکمل طریقے سے یہ اہتمام ہوتا ہے کہ کوئی بدمذہب قربانی میں شریک نہ ہو سکے, اس لیے کہ اگر کسی جانور میں کوئی بدمذہب شریک ہو گیا تو حکم شرع یہ ہے کہ کسی کی قربانی نہیں ہوگی. سات حصے ہوتے ہیں ایک جانور میں, اگر ان سات حصوں میں کوئی ایک بھی بدمذہب آ گیا, چھ طرح سے جانور سنی ہو, ایک اس میں کوئی پپلا بدمذہب آ گیا, کوئی اس میں کتلی آ گیا, تو پھر کسی کی بھی قربانی نہیں ہو سکتی, سات سب کی قربانی ضائع ہو جائے گی. اسی طریقے سے اگر سات میں سے کسی ایک کی بھی نیت گوشت کھانے کی ہے, قربانی کے لیے بھی یہ کہ قربانی ہوگا گوشت کو کھا لیں گے, سات گوشت مل جائے گا اور تقرر کے لیے نہیں تھی, تو پھر کسی کی بھی قربانی نہیں ہوگی. تو قربانی میں اس مسئلے پر نگاہ رکھنی چاہیے. یار آپ یہاں آئے, ہمارے اس میں اہل سنت جماعت حصہ لیتے ہیں, اہتمام ہوتا ہے, ان شاء اللہ آپ کی قربانی ضائع نہیں کریں. دوسرا اعلان یہ ہے کہ جب بھی قربانی کا موقع آتا ہے تو غیر مقربین کے فتنے کو ہوا دیتے ہیں اور وہ کہتے ہیں کہ چار دن قربانی کرنا چاہیے, تین دن قربانی ہوتی ہے, इन्होंने चौथे दिन का इजाफा कर दिया, पहले चार दिन कुर्बानी होनी चाहिए और कसदन जानबूझकर चौथे ही दिन कुर्बानी कर दे, जानबूझकर कसदन जिहाद ही करिए और लोगों को तरजीह भी देते कि चौथे दिन कुर्बानी करो ताकि सुनने में मुखालफत हो सके। लिहाजा इस हफ्ते नूर ईमान के तर्जे में एक मस्जिद दी गई है, वो हदीसे मैंने जमा की है, जिसके साबित होते हैं कुर्बानी सिर्फ तीन ही जायज है, चौथे दिन कुर्बानी करना सही नहीं है। आप जाते जाते पर्चा ले जाए, कुछ लोग पर्चा नहीं लेते, शर्माते हैं या ये कोई कुर्बानी की तौर नहीं होती। बस ये है कि आप दुनिया भर के काम करते हैं, घंटों बातें करने का मौका रहता है, अखबार घंटों जाते रहते हैं, लेकिन एक इस्लामी पर्चा जो मुफ्त में आपको दिया जा रहा है, उसके लिए मेहनत की जा रही है, आप उसको लेकर पाँच मिनट पढ़ नहीं सकते हैं, ये किसी मोहिम के ईमान का तकाजा नहीं। कुछ लोग ले जाते हैं रोड फेंक देते हैं, उसमें हदीसें भी रहती हैं, आयतें भी रहती हैं, बुजुर्गों का नाम भी रहता है, आप उसको ले जाए घर में तमाम रखें, आपके बच्चे पढ़ेंगे, आपकी भी फिर ये पढ़ेंगे, उसको बेटी है। और कुछ लोग ये समझते हैं कि वो मदीना शरीफ में जो पर्चा वहाँ से तकसीम होता था, सैयद अहमद साहब का जो पूरी दुनिया में पढ़ता है आज भी हो रहा है, कि वहाँ से ये वसीयत जारी की गई है, छपाते नहीं छपाने को गुनाह होगा या नुकसान हो जाए, तो ये ऐसा पर्चा नहीं, कुछ लोग उसको समझ के नहीं देते हैं। आप ले जाए, ये भी दीन की तरदीम है, दीन की खिदमत है, आप पढ़े दूसरों को पहुंचाएं, गोया कि आपने दीन का पैगाम दूसरों तक पहुंचा दिया, तो अगर आप कुछ नहीं कर सकते तो ये तो कर सकते हैं कि मुश्क में दीन का पैगाम दूसरों तक पहुंचाया सबसे जारी का बात समझा याद रहते जाए। दूसरा ऐलान ये कि आज मुसलमानों में मुंशियात नशा और चीज़ें खाने का रुझान बहुत ज़्यादा पैदा हो रहा है, पाक मसाला बीड़ी सिगरेट तक बात थी ही, अब अफीम गांजा चरस वगैरह भी बहुत तेजी के साथ फैल रहे हैं, इसके लिए कुछ तंजीमें बहुत काम कर रही हैं। इसी सिलसिले में एक यहाँ प्रोग्राम रखा गया है सैयद बाड़ी आज़ाद होटल के पीछे पार्क रोड कोलका वेस्ट में 27 सितंबर को, मैं इसको पल पर सुना देता हूँ। मुंशियात की लागत ने मुमरा कोसा गोंडी और मालंदी की तरह हमारे इलाके कोलका को भी अपनी लपेट में ले रखा है, अरसे से शराब अफीम गांजा वगैरह ही नशे की पहचान थी, मगर हालिया पेशाब या तहदीक से यह साबित कर दिया है कि अब नशे ने नया रुख अख्तियार कर लिया है जो अपने उरूज पर है, और ख़ासतौर से स्कूल कॉलेज की तलबा तालिबा और बेरोजगार नौजवानों को अपना निशाना बना रहा है, जो बड़ा तशवीश नाम या अफसोस नाम है। नशे का एक नुस्खा रोज़मर्रा के इस्तेमाल की चंद दवाओं और मुजिर केमिकल्स का कीमियाई मरकब है, जिसे यात्रा सुपर यात्रा के नाम से जाना जाता है। खासकर ये नशा करने वाले लोग चंद महीनों के मेहमान होते हैं और ये इंसान पर शैतानों की ईजाद है। ये नशा कम कीमत होने की वजह से आसानी से बल्कि ऑनलाइन भी दस्तियाब है, खरीदता है, फराहम होता है। ऐसे ही नशे में मुलविस नौजवान अपनी ख्वाहिश को पूरा करने के लिए खल गलत रास्ते इख्तियार कर लेते हैं, अपनी जिंदगी को तबाह बर्बाद कर देते हैं। लिहाजा ये प्रोग्राम होने वाला है 27 सितंबर शाम 7 बजे मकाम सैयद बाड़ी आज़ाद होटल के पीछे शिरकत करना है। और दोबारा यहाँ की मेरी सहायता बात हूँ जो हाजिर